सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा। वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम त बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता मानवहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्ताव मनोबर आस्थानको। र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर खास गरी कैलाली उद्योग वाणी सङ्घको निर्वाचनतिर सबैको ध्यान थियो र अन्तत उच्च अदालत दिपायरले चाहिँ स्टे अर्डर जारी गर्दै तत्काललाई कैलाली उद्योग वाणी सङ्घको निर्वाचन रोकिदिएको छ। र हिजो भएको सुनवाईलाई मध्यनजर गर्दै कुराकानी गर्ने हो भने हामीले लामो समयदेखि बहस गर्दै आयौँ, खास गरी फर्जी मतका कुरालाई मैले बारम्बार उठाउँदै आयौँ, हामीले उठाउँदै आयौँ र जयराज न्यौपानेलाई हामीले स्टुडियोमै ल्याएर आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई बोहराजीलाई हामीले स्टुडियोमै ल्याएर बहस गऱ्यौँ र वास्तविक व्यापारीको पीड मार्खा बुझ्ने किसिमले चाहिँ वास्तविक व्यापारीको प्रतित्व गर्ने किसिमले चाहिँ कैलाली उद्योग वाणी सङ्घको नेतृत्वमा आउनुपर्छ भन्नेतिर हामीले निरन्तर बहस गऱ्यौँ र उक्त बहसको जित भएको हामीले महसुस गरेका छौँ। र यतिखेर अब सबैको ध्यान कहिले हुन्छ त उद्योग वाणी सङ्घको निर्वाचनतिर पनि छ भने भोलिबाट कैलालीमा चाहिँ कैलाली भ्रमण वर्ष सुरु हुँदैछ, त्यसको चर्चा परिचर्चा र बहस हामी भोलि गर्दैछौँ। खास गरी कैलालीमा चाहिँ भोलि प्रधानमन्त्री आउँदै हुनुहुन्छ, सामान्य प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आइरहँदा चिसापानीबाट समुद्घाटन हुने उक्त भ्रमण वर्षमा के हुनेछन् त एजेन्डा, यो विषयमा हामी जिल्ला समन्वय समितिका सभापतिसँग भोलि हामी कुराकानी गर्छौँ। भने पछिल्लो समय एउटा फेरि चलखेल सुरु भएको छ र हामी जनमत सङ्ग्रहको पक्षमा जानुपर्छ भन्नेतर्फ धनगढीवासीले मलाई टेलिफोन गरेर भनेका छन् कि अब कैलालीको खास गरी प्रदेश नम्बर 7 को राजधानी धनगढीबाट बाहिर सारिने कुरा चलखेल भइरहँदा धनगढीका केही जनताले फोन गरेर भनेका छन् अब यसलाई जनमत सङ्ग्रहमा जानुपर्छ र जनमत सङ्ग्रहको विकल्प छैन भन्नेहरू पनि धेरै छन्। यो विषयमा पनि हामी बहस गर्छौँ भने आज हामी कुराकानी गर्दैछौँ यतिखेर कैलाली उद्योग वाणी सङ्घको निर्वाचन सरेसँगै हामीले हिजो वाचा गरेका थियौँ, पूर्व अध्यक्ष गोपाल हमाललाई स्टुडियोमा लिएर आउने वाचा गरेका थियौँ। तर निर्वाचन सरेसँगै हामीले यो निर्वाचन किन सर्यो त यसको रिटको सुनवाई कस्तो भयो, के वास्तवमै व्यापारीको पक्षमा यो निर्णय भयो त, यो विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर रिट दायरकर्ता हाम्रो बिचमा हुनुहुन्छ, जयराज नेउपाने हाम्रो बिचमा आइसक्नु भएको छ, उहाँलाई म वेलकम गर्छु। जयराजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद, तपाईँलाई पनि स्वागत गर्दछु। यो हाम्रो कुरा राख्ने समय दिनुभयो, तपाईँ सुरुदेखि यो अभियानमा सहकार्य गर्नुभयो, बाहिर मिडियामा चर्चा गरिदिनु भयो, सबैलाई सुन्ने अवसर दिनुभयो, हाम्रा कुरा राख्न दिनुभयो, अरूलाई जागरूक तपाईँले पनि बनाइदिएको
यो जोड्यो। जयराजी, जुन दिन तपाईँले फोन गर्नुभएको थियो फर्जी मतका कुरालाई लिएर मलाई बडो इन्ट्रेस्ट भएको थियो, खास गरी तपाईँले फोन गरिरहँदा होइन,
हजुर,
त्यो दिन मलाई याद आउँछ। फर्जी मत चाहिँ भएको छ नवराजी, तपाईँले मिडियामा नल्याउँदासम्म यो आवाज बाहिर आउँदैन, उठाइदिनु पर्यो भनिरहँदा, र हिजोको जुन फैसला भयो खास गरी सुनवाई भयो, यो दुईटा पाटोलाई तपाईँले कसरी हेरिरहनु भएको छ जयराजी?
होइन, एक त आन्दोलनमा थोरै मान्छेहरू साहस हुन्छ, थोरै मान्छेहरू आउँछन्, सहकार्य गर्ने मनमा धेरैको थियो, अब केही हुँदैन, पोहोर पनि अदालत गएको, परार पनि गएको, केही पनि हुँदैन भन्ने थियो। तर फर्जी मत हटाउनै पर्छ, यहाँ अवैध रूपमा एउटा नेतृत्व कब्जा गर्ने होटबाजी हुँदैछ, इलिगल हुँदैछ भन्ने सबैको मनमा भएको भयो। अनि त्यसपछि मिडियाबाट एउटा दिनेश एफएमले सुरुदेखि ए गलत चाहिँ छ है भनेर एउटा उसले पनि इस्युलाई बाहिर ल्याइदियो, धेरैले सुन्ने अवसर गरे, त्यस बापत अब एक्लै भए पनि ल जाउन त गर्दा गर्दा धेरै व्यवसायीहरूको समर्थन भयो, धेरैहरूले ल तपाईँहरू गर्नुहोस् हामी पछाडि ब्याकअपमा छौँ भन्नुभयो। अब कार्य समितिकै केही साथीहरूले अन्तिम रूपमा ल तपाईँले जे चाहिन्छ हामी गर्न तयार छौँ, हामी खुलेर सहयोग गर्छौँ, लाग्नुहोस् तपाईँ
कसले भने आज भनिदिनुहोस् न, जनतालाई क्लियर भनिदिनु, कार्य समितिका सभा अध्यक्ष उपाध्यक्ष या को तपाईँले समर्थन गरे भनिदिनु पऱ्यो नि त, आज जनताको अगाडि त क्लियर पार्नु पऱ्यो। हेर्नुहोस्,
होइन, कार्य समितिका सदस्य दिल्ली राजा बस्ती मलाई सुरुदेखि लजयराजी मेरो दुईटा फर्म छ, दुई भाइ छौँ, अहिलेसम्म हामीले दुईभन्दा धेरै बनाएका छैनौँ, यहाँ इलिगल हुँदैछ, वास्तविक व्यवसाय होजेल पर्दैछन्, सही कुरामा तपाईँले उठाएको अभियान सही छ, म साथ दिन्छु, तपाईँले जस्तो सुकै अवस्थामा तपाईँ पछि नहुनुहोस्, म तपाईँले समर्थन गर्छु भनेर उहाँले सुरुदेखि मलाई साथ दिनुभएको थियो। अनि मैले त्यो बारेमा भएका अवैध गोप्य कुराहरू पनि उहाँले मलाई सूचना मार्फत दिनुभयो, मैले त्यो पाएँ, मैले त्यो बाहिर भन्न पाएँ, अब त्यो कुरालाई मैले क्यास गर्न पाएँ, उहाँले सहयोग गर्नै भएको थियो। अनि त्यसपछि एकदम मानसिंह धामी महेन्द्र सिंह जस्ता व्यवसायीहरूले एकदम खुलेरै ल तपाईँलाई जे चाहिन्छ हामी कुरा गर्छौँ, तपाईँहरू अगाडि बढ्नुहोस् भनेर थुप्रै थुप्रै व्यवसायीको साथ छ। म एक्लै छैन, सबै वास्तविक व्यवसायीहरूको मन पोलेको छ। यो गलत गतिविधि फर्जी सदस्य हटाउनै पर्छ, चुनावका अघिल्लो दिन हजारौँ मान्छे ल्याएर सङ्घ कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर उहाँहरूले गर्नुभयो। त्यही मैले मिनेट पनि अलिकति गरेकै हो तपाईँहरूले पनि।
जयराजी, वास्तवमै वास्तविक व्यापारीको जित भयो कि कसको जित भयो, यसलाई कसरी हेर्ने हामीले?
व्यवसायीको जित भयो, व्यवसायीले त चाहेकै थिए असल नेतृत्व आओस्, 100 मात्रै भए पनि 100 व्यापारीले भोटिङ गरेर नेतृत्वमा आओस्। अघिल्लो दिन एउटै व्यक्तिले 50 भोटिङ नगरोस्, एउटै घरका 100 मान्छेले भोटिङ नगरून्, वास्तविक मान्छे आओस्, हाइट भएको मान्छे आओस्, कुनै पनि यो नेतृत्व दक्ष समस्या दुई कुरा भन्न सक्ने बोल्न सक्ने त्यस्तो मान्छे आओस्, पैसाकै भरमा नेतृत्व कब्जा नगरोस्, व्यवसायीले चाहेकै थिए। व्यवसायीले त्यो भए पनि आखिरी अदालतले पनि हामीले 225 पेज लामो एउटा रिपोर्ट अदालतमा स्टेप बाई स्टेप प्रमाण पेस गरेका छौँ हरेक कुरामा। अन्त
के प्रमाण पेस गर्नुभयो जयराजी? आज जनतालाई क्लियर पारिदिन के रहेछ, खास गरी उद्योग वाणी सङ्घ त्यसो भए बदनामित उद्योग वाणी सङ्घ बनेको हो त, कैलाली उद्योग वाणी सङ्घ यसको साग घटेको हो जयराजी, आज हामीले कसरी बुझ्न जनताले?
उद्योग वाणिज्य सङ्घको विधान क्लियर छ, विधानमा एकैजनालाई 100 सदस्यता दिने भनेको छैन, विधानको केही व्यक्तिले अपदेखा गरेका छन्, त्यो अदालतले पनि प्रमाणित गरेको छ। अदालतमा उहाँको हो अधिवक्ताले कुनै कुरा भन्न सक्नु भएन, विधान गलत छ भन्ने कुरा, विधानमा 16 सदस्यता दिएको एक शब्द लेखाउनुहोस् भनेर हामीले भनेका छौँ, उहाँले कुनै पनि ना जवाब हुनुभयो, जवाब दिन सक्नु भएन।
भनेपछि बिरबहादुर जेठाराले उहाँहरूको बचाउ गर्न सक्नु भएन, चुनावलाई रोक्न सक्नु भएन, या भित्री रूपमा उहाँको पनि तालमेल थियो यो विषयमा?
होइन, कुनै पनि तालमेल थिएन, उहाँले सक्नु भएन। हाम्रो विपक्षमा उहाँले बोलेकै हो, एकदम अडिग भएर बोल्नु भएकै हो, तर सक्नु भएन। हामी 225 पेज लामो एउटा रिपोर्ट लिएर आन्तरिक राजस्व कार्यालय लाजिम पाठको प्रमाण लिएका छौँ, यिनी 1500 फर्जी सदस्यको नाम यसमा पनि छैन, आन्तरिक राजस्व कार्यालय कैलालीमा आशिष चौधरीको नाममा 14 फर्ममध्ये एउटा पनि छैन, वाणिज्य कार्यालयको घरेलुको वडा कार्यालयमा विभिन्न फागुराम चौधरीका 5 छन्, वडा कार्यालयमै नभएको मान्छेलाई पनि सदस्यता लिएको प्रमाण पेस गऱ्यौँ, त्यो उहाँसँग केही पनि थिएन। एउटा चिठी विधानसम्म छ, चुनाव भइहाल्छ, कसले रोक्छ? उहाँले त्यति मात्र हो उहाँले भन्ने, हामीले प्रमाण 225 पेज लामो हामीले कति समय लाग्यो होला भन्नुहोस्।
होइन, तपाईँले धेरै मेहनत गर्नुभयो जयराजी, तपाईँले सिडिओ साहबलाई पहल गर्नुभयो, मैले सिडिओ साहबलाई पनि धन्यवाद दिए हेर्नुहोस्, होइन, अन्तर्वार्ता लिँदा तपाईँलाई थाहा छ, होइन, आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई पनि मैले व्यक्ति पारेर उहाँले उद्योग वाणीसँगलाई पत्र काट्नुभयो, यो दौरानमा जुन सिडिओ साहबको प्रतिक्रिया र सिडिओ साहब गइसक्नु भएको छ, यो बिचमा कतिको सकस भयो यहाँलाई भन्नुहोस् त?
उहाँले एकदम पोजिटिभ भूमिका खेल्नुभएको, केही समय त्यस्तै पर्यो, उहाँलाई बिदाको समय पर्यो, घरयासी काम पर्यो, त्यो समयमा बाहिर जानुभयो, बाहिर जाँदा आउँदा अब स्टे अर्डर पऱ्यो, रविन कान्त पन्त र सञ्जय चौधरीले स्टे अर्डरको लागि ऋण निवेदन गर्नुभएको थियो, त्यो बिचमा अदालतको पानेली आइसकेपछि उहाँले कुनै काम गर्न नमिल्ने भयो, तर उहाँले पोजिटिभ भूमिका खेल्नै भएको त्यसलाई पनि मान्नै पर्छ, उहाँको सहयोग पनि थियो।
जस्तै अब जयराजी, अब चुनाव रोकेर तपाईँलाई के फाइदा भयो भन्ने एक थरी पनि छन् होइन, केही व्यक्तिहरू सञ्जय चौधरी या भनोस् तपाईँले भने जस्तै रविन कान्त पन्त र जयराज न्युपाने वास्तविक व्यापारीको पक्षमा लबिङ गरे पनि केही व्यापारीहरू या भनौँ चुनाव चाहिँ बिथोल्ने यति खर्च धेरै लाग्यो, चुनावलाई चाहिँ रोक्नु हुन्थेन भन्ने पक्षधर पनि छन् नि, ती व्यक्तिहरूले त तपाईँका कुरा काट्दैछन् हेर्नुहोस् आज बजारमा।
होइन, व्यक्ति त अब जस्तो पहिले पनि उहाँहरूलाई हामीले पटक पटक उद्योग वाणिसँगका अध्यक्षलाई बसेर मौखिक रूपमा उजुरी दिएकै हो, तालाबन्दी गरेको हो, कुरै सुन्नु भएन, हामीले पैसा खर्च नगर्नु, सधैँ एउटै हुँदैन, हामी अदालत जान्छौँ, अदालतले हाम्रो पक्षमा निर्णय गर्नेछ, हामी प्रमाण लिएर जानेछौँ अनि भनेर भयो, के खर्च भएको छ, के खर्च, सदस्यता नकली सदस्यता किनेर त्यो खर्च मान्ने,
लाखौँ करोडौँ रुपियाँ खर्च भइसक्यो जयराजी, उहाँहरूका चाहिँ सदस्यता बनाउनदेखि लगायत चुनावमा प्रचार प्रसारमा धेरै खर्च भइसक्यो, त्यो कुरा मान्न तयार हुनुहुन्न आज तपाईँ?
होइन, नक्कली सदस्य किन बनाउनु पऱ्यो, चुनाव दिनकै लागि हामी त्यही विषयमा बोलेछौँ, त्यसलाई खर्च मान्ने, त्यो त अवैध रूपमा उहाँले के गर्नुभयो, कहाँ खोलामा बगाउनु भयो, सङ्घको हितमा हितको लागि 1 भएको खर्च होस् न त, हामी त्यसको जिम्मेदारी लिन्छौँ, त्यो उहाँले सदस्य बनाएर सङ्घलाई के फाइदा भयो, नक्कली मान्छे ल्याएर व्यवसायी यो व्यवसायी हो भनेर के फाइदा भयो, त्यसको जिम्मा उद्योग वाणी सङ्घले लिन्छ।
होइन, तर केही व्यापारीहरूमा त उत्साह थियो नि त, चुनाव हुँदैछ, भोलि चुनाव हुँदै थियो, आज स्टे अर्डर आयो भन्नु भने त यो तपाईँको पहिलो, अब यो अन्तिम आवरमा आएर यस्तो हुनु भने त एउटा निराशा आएको छ जस्तो लाग्दैन यहाँलाई जयराजी?
होइन होइन होइन, वास्तविक व्यवसायी एकदम खुसी छन्, फोन गरेको तपाईँ कमेन्टमा हेर्नुहोस्, सबै हेर्नुहोस्, समाचारमा हेर्नुहोस्, वास्तविक व्यवसायी यति खुसी भए, एकजना मान्छेले पनि आवाज उठाउँदा आज हामीले सफलता पायौँ, अब कैलाली उद्योग वाणिज्यको गरिमा बढ्छ, अब सही नेतृत्व आउँछ, अब सही मान्छेहरू सही मान्छेले भोटिङ राइट पाउँछन्, अब उद्योग वाणिज्यमा विकृति सधैँ रहिरहँदैन, अन्त्य हुन्छ भनेर धेरैभन्दा धेरै वास्तविक व्यवसायी खुसी छन्। तर अब एकाद उम्मेदवारका आफन्तहरू अब ती नक्कली सदस्य बनाउनेहरू बनाएकाहरू तिनीहरू दुखी होला, तिनीहरूलाई हामीले केही भन्न छैन।
अब एउटा कुरा मलाई भन्दिनँ जयराजी, खास गरी उम्मेदवारी दर्ता गरिसकेका पात्र नै आउने अनुहार त कन्फर्म भएको बेलामा तपाईँले भने अनुसार अब नयाँ अनुहार त आउने सम्भावना त टरेर गयो होइन र?
त्यो वैशाख 22 गते गइसक्यो, अब जे असार 22 गते हुन्छ या असोज 22 गते हुन्छ त्यो बेला नयाँ प्रक्रियाबाट चुनाव हुन्छ, जिरोबाट सुरु हुन्छ, को प्यानल आउँछन्, को जान्छन्, त्यही प्यानल रहन्छन्, त्योबाट को आउँछ, अब त्यो प्रक्रिया प्यानल मात्र उनीहरूको आम्नो सम्पर्क होला केही रहला, तर निर्वाचन समितिको हकमा त्यो कुनै जिरो प्रक्रिया भयो, सबै खारेज भयो।
अब खारेज भयो होइन, त्यसो भए नयाँ प्रक्रियाबाट सुरु हुन्छ,
सुरु हुन्छ नयाँ प्रक्रिया। यो कार्य समितिको नै अवधि सक्यो, एक किसिमले अदालतले दिएको भने उहाँले नोमिनेसन गरिपरिसक्यो त कार्य समितिको अवधि सक्यो, हामी त्यतिसम्म नजाउँ, यो 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 कार्य समिति भङ्ग गर्नुपर्छ भन्नेसम्म जान खोजेको छैन। तर हामीले के गर्न सक्छौँ, एउटै स्थायी लेखा नम्बर भएको व्यक्तिले भोटिङ राइट पाउनुपर्छ, एउटै आवाज त्यही हो हाम्रो सुरुदेखि अहिलेसम्म, पछिसम्म पनि स्थायी लेखा नम्बर भएका व्यवसायीले भोटिङ राइट पाउनुपर्छ।
भनेपछि तपाईँको जित भयो, तपाईँलाई धेरै धेरै बधाई छ जयराजी, समय दिनुभयो, थ्याङ्क यू सो मच। हामी कैलाली उद्यमानीसँग निर्वाचनमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ, थ्याङ्क यू सो मच।
होइन, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, दिनेश सिद्धुन परिवार तथा सम्पूर्ण सहयोगी सम्पूर्ण व्यवसायीहरूलाई म पनि तपाईँको मिडिया मार्फत धन्यवाद दिन चाहन्छु।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो जयराज न्युपाने हुनुहुन्थ्यो हामीसँग कुराकानीका लागि, खास गरी रिट दायरकर्ता हुनुहुन्थ्यो उहाँले। पछिल्लो समय 16 गते मात्रै, वैशाख 16 गते मात्रै उहाँले रिट दायर गर्नुभएको थियो भने त्योभन्दा पूर्व चाहिँ रविनकान्त पन्त र सञ्जय चौधरीले चाहिँ रिट दर्ता गरिसकेपछि एकपटक बहस भयो र त्यो बहसलाई फेरि सारियो र 20 गतेका लागि बहस सारिएको थियो भने हामीले कुराकानी गर्यौँ। यतिखेर कार्यक्रममा हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ, ब्रेकपछि हामी अन्य अतिथिसँग कुराकानी
गर्छौँ।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ,
किन्नु त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन,
कसले भन्यो ब्याट्री पाइँदैन, अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ, मोबाइल अनलक गरिनुका साथै सफ्टवेयर पनि हालिन्छ,
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858।
लो, यो दाजु त आज गम्म परेर बसेछ, सन्चो छैन क्या हो?
अब सन्चो भन्ने कि बिसन्चो भन्ने बाबु, यो गाई गोरु कहाँ कहाँबाट आएर लगाएको बाली सिद्धै हाल्छ भने यिनलाई खेद्दा खेद्दा मेरो ज्यान नि हैरान भइसक्यो,
के नै होला भनेको त सामान्य कुरो पो रहेछ, बृहस्पति तारजाली उद्योगमा गए त सकिएको नि तपाईँको समस्या।
हजुर, घर बाउन्डिङका लागि, कुखुरा पालन बङ्गुर पालनका लागि तारजाली, जाली गेट, पुर्खालहरू विभिन्न साइजमा उपलब्ध गराइन्छ। सम्पर्क बृहस्पति तारजाली उद्योग, धनगढी 7 जनावाज भन्दा 50 मिटर अगाडि उत्तरपट्टि। सम्पर्क नम्बर 98046552000 र 98685141933। प्रोप्राइटर डम्बर चौधरी।
आज श्रोतापनु यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस, यहाँहरू सुन्दै हुनुहुन्छ र हामी तातो बसमा आज चर्चा परिचर्चा र बस गरेका छौँ। कैलाली उद्यमानीसँगको निर्वाचनको मिति सरेको छ, अर्थात् स्टे अर्डर जारी भएसँगै चुनाव स्थगित भएको छ। यो चुनाव स्थगित किन भयो, कसरी भयो, यो विषयमा हामी गहिरैमै गएर बस गर्दैछौँ भने यतिखेर हाम्रो बिचमा कानुन अधिवक्ता हुनुहुन्छ, जसले चाहिँ रविनकान्त पन्त र सञ्जय चौधरीको तर्फबाट अधिवक्ताको रूपमा वकालत गरिरहनुभएका कानुन व्यवसाय प्रयाग दत्त भट्ट हुनुहुन्छ। उहाँलाई म वेलकम गर्छु। भट्टजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
सञ्जय हुनुहुन्छ प्रयागजी? एटफर्स्ट यहाँलाई बधाई दिन चाहन्छु, यहाँले चाहिँ अथक मेहनत प्रयासबाट चाहिँ जित प्राप्त गर्नुभएको छ, यो जित कसको हो भनिदिनुहोस् त आज?
यो जित भन्नाले वास्तवमा यो पुरानो जुन उद्योग व्यवसाय छ नि, वास्तविक पेसा व्यवसाय गरेर कैलाली उद्योग मानिसलाई चाहिँ एउटा मर्यादित संस्थाको रूपमा लग्न चाहने व्यवसायहरूको जित हो र यसमा चाहिँ सबभन्दा पहिले रमेन चान्स र हाम्रो सञ्जय चौधरीजीले चाहिँ पहल गर्नुभयो, जसमा कि हामीले रिट दायर गऱ्यौँ र 11 गते अन्तिम आदेश र सोकज हुने नहुने भनेर बहस भयो, सोकज भयो, अन्तिम आदेशको लागि दुईटै पक्षलाई 20 गतेको दिन झिकाएर छलफल गरेर दुईटै पक्षको बाट छलफल गरेर अन्तरिम आदेश गर्ने भनेर अदालतले आदेश दिएको थियो र 20 गतेको दिन हिजो चाहिँ यो चाहिँ अन्तरिम आदेश जारी भएको छ। वास्तवमा यो अन्तरिम आदेश जारी गर्दाखेरि धनगढीमा एउटा संस्थाहरू खडा गरेर संस्थाहरूलाई नियमन गर्ने निकायलाई गुम्रामा राखेर जुन किसिमको चाहिँ एक किसिमको संस्थाहरूले चाहिँ गलत फाइदा लिइरहेको थियो त्यहाँको पदाधिकारीहरूले, त्यसको अहिले अन्त भएको छ। र एउटा एक किसिमको त्यसको सिन्डिकेट नै हो, आफ्ना फेभरका मान्छेहरूलाई सदस्य बनाउने, त्यसपछि आफ्नो पदाधिकारी बन्ने र प्रशासन अथवा नियमन गर्ने संस्थाहरूको हालिमुहाली आफू भए जस्तै जुन किसिमको प्रवृत्ति थियो त्यसको चाहिँ अन्त भएको मैले महसुस गरेँ।
जस्तै यो अन्तरिम आदेश आएको भन्ने कुरा यहाँले भनिरहँदा प्रयागजी, के अन्तरिम आदेशमा आदेश गरिएको छ भनिदिनुहोस् न।
अन्तिम आदेशमा यसो भनिएको छ, यसरी चाहिँ साधारण सभा र चुनावी सभा छ, त्यो सभा अहिले गर्दाखेरि तत्काल गृह निमित्तकहरूको चाहिँ जुन माग गरेको उसमा चाहिँ तत्काल असर पर्ने हुँदा 5 गते हुने चुनावी साधारण सभा गृहको अन्तिम चुनाव नलागेसम्मको लागि चाहिँ स्थगित नगर्नु नगराउनु भनेर विपक्षीहरूको नाउँमा चाहिँ अन्तिम आदेश जारी भयो।
भनेपछि अब एउटा कुरा गरौँ, खास गरी तपाईँहरूले प्रमाणहरू पेस गर्नुभएको थियो, के प्रमाण पेस गर्नुभएको थियो प्रयागजी?
यसमा एउटा कुरा मैले तपाईँलाई भन्नुपर्ने के हो भनेपछि, रिट निवेदन भनेको किसिमको के हो भने शुद्ध चाहिँ अदालतले चाहिँ आफ्नो विवेक प्रयोग गरेर त्यसमा चाहिँ कानुनी कर्तव्य भएको निकायले आफ्नो दायित्व निभाए कि निभाएन भन्ने कुरा प्रथम चरणमा हेर्छ रिट निवेदन। र कानुन दायित्व भएको कार्यालय भन्नाले यसको त आन्तरिक राजस्व कार्यालय र प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालय चाहिँ कानुन दायित्व भएको निकाय हो। नेपाल सत्ता दर्ता ऐनले चाहिँ उसलाई चाहिँ के छ भने सत्ता दर्ता गरेपछि उसको नियमन अनुगमन नियन्त्रण निर्देशन दिने काम प्रमुख जिल्ला अधिकारीको हो, कानुनले उसलाई दायित्व दिएको थियो। र जयराज नेपाली लगायतका मान्छेहरूले, सञ्जय चौधरी र प्रवीणकान्तका मान्छेहरूले पटक पटक प्रमुख जिल्ला अधिकारीलाई भेटेर के भन्यो भने यो चाहिँ गलत भइरहेछ, तपाईँको चाहिँ नियन्त्रण गरिदिनुहोस् भन्दाखेरि प्रमुख जिल्ला अधिकारीले चाहिँ पत्र काटेको अवस्था रहेछ। पत्र काट्दाखेरि उद्योग माहिती सङ्घका पदाधिकारीलाई बोलाएको पनि रहेछ, उहाँहरू चाहिँ प्रमुख जिल्ला अधिकारीका भेट्न नगएको अवस्था रहेछ। र त्यसै कारणले हामीले के गर्यौँ भने रिटमा मैले के भन्यो भने प्रमुख जिल्ला अधिकारीले नियन्त्रण नियमन गरेर 22 गतेको साधारण सभा रोकेर उसले चाहिँ छानबिन गरिदिनु नगरिदिएको हुनाले तत्काल चाहिँ यो आदेश जारी हुनुपर्छ भन्ने हाम्रो चाहिँ
बहस थियो।
त्यही जिकिरको आधारमा चाहिँ अहिले चाहिँ वास्तवमा छानबिन गरेर उनी रिटको टुक्नाले अब चाहिँ भोलि रिटको जारी भयो भने के भन्छ भने प्रमुख जिल्ला अधिकारीको नाउँमा आदेश आउँछ, छानबिन गरेर यकिन के हो तथ्य सत्य पत्ता लगाएर त्यो संस्थाको के हो नियमन र नियन्त्रण गर भनेर भोलि चाहिँ परमादेश जारी हुने अवस्था छ।
भनेपछि अब प्रयागजी, अब चुनाव हुने नहुने अन्यलतातिर गा हो कि फेरि चुनाव हुन सक्छ भन्ने एउटा फेरि बाटो खुल्ने सम्भावना पनि छ प्रयागजी?
चुनाव त किन्नुहुनु, चुनाव होला, चुनाव हुनुको लागि अब के भनेपछि भोलि चाहिँ अब यी चाहिँ प्रत्याशी बनाएका जुन उद्योग वाणिज्य सङ्घ लगायत चाहिँ यिनीहरूले चाहिँ आफ्नो चाहिँ प्रत्यु लिखित जवाब समयमा दियो भने एक डेढ महिनामै फैसला भइहाल्छ, रिटको टुङ्गो लागिहाल्छ होइन। त्यसपछि अब प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो अधिकार प्रयोग गरेर छानबिन गर्ने यताबाट छानबिन गरिदियो भने चुनाव नहुने कुरा त आउँदैन। तर चुनाव हुनलाई चाहिँ नियमन प्रमुख जिल्ला अधिकारीले चाहिँ अलिकति यसमा चाहिँ इनिसिएसन लिनु पर्यो।
यदि प्रमुख जिल्ला अधिकारीले यदि यसलाई चाहिँ स्ट्रिक्टली काम गर्न सक्नु भएन, चाँडोभन्दा चाँडो यसलाई सल्ट्याउनतिर, अब फेरि नयाँ जिल्ला प्रमुख जिल्ला अधिकारी आउँदै हुनुहुन्छ।
अन्तिम जुन अहिले जारी भएको छ, पछि परमादेश जारी र उत्तेजन जारी भएपछि त बाटै हुन्छ नि प्रमुख जिल्ला अधिकारी पनि, अदालतले भन्छ नि यो रिटको टुङ्गो लाग्ने त अब एक डेढ महिनामा रिटको टुङ्गो लाग्ने बित्तिकै त प्रमुख जिल्ला अधिकारीको नाउँमा नै परमादेश जारी हुन सक्ने सम्भावना छ नि त।
जस्तै अब एउटा कुरा यहाँनिर गरौँ नि, खास गरी व्यापारीहरूले चाहिँ गैर व्यापारीका रूपमा चाहिँ जुन फर्महरू दर्ता गरिन्छ नि प्रयागजी, यस्तो प्रचलन बढ्दै गएको छ, यसले संस्थालाई बचायो कि यसले संस्थालाई बिगार्यो होला?
यो निश्चित रूपमा संस्थालाई बिगार्छ भने मैले सुरुमै भने नि हाम्रो चाहिँ जुनसुकै ठाउँमा पनि के छ भनेपछि संस्थामा चाहिँ आफ्नो किसिमका मान्छेहरूलाई चाहिँ ऊ गर्ने पहिलालीमा मैले त धेरै संस्थामा कान सल्लाहकार भएर मैले काम गरेँ, धेरै संस्थाहरूको मैले विधान पनि बनाएको छु, धेरै संस्थामा मैले देखेको छु जस्तै परिवार नियोजन सङ्घमा चाहिँ अहिलेसम्म कसैले सदस्य पाउँदैन, कति गाह्रो छ, कतिपय मान्छेहरूले रिट हाल्छौँ भनेर पनि धेरै वर्ष अगाडिदेखि रिट हाल्छौँ हामी मुद्दा हाल्छौँ भनेर पनि छ। त्यस्तै धेरै किसिमका संस्थाहरू कार्यालयमा जति पनि छन् नि यिनीहरूमा के छ भने सेन्डिकेट जस्तो आफ्ना मान्छेलाई मात्रै सदस्य बनाउने, गम्मा एकजनाले पैसा हालिदिने अनि त्यसपछि पैसा हालिसकेपछि के भयो सदस्य बनाउनु जित्ने चुनाव जित्ने नेतृत्व पुगेपछि अब त्यसपछि प्रशासनसँग नजिक हुने अनि करसँग नजिक हुने, त्यसपछि आफ्नो स्वार्थ गरिराख्ने र अरू जुन व्यापारी जसको हकितको लागि स्थापना भयो त्यो हकितिर ध्यान नदिने आफ्नो स्वार्थ पूर्तिर लाग्ने प्रवृत्ति व्यापक छ। र यसका उदाहरणहरू मैले धेरै छ, यसपछि यसको ज्वलन्त उदाहरण भनेको मालिकालाई जसरी अवैधानिक रूपमा चाहिँ जिल्ला प्रशासनले गाभेर शुभमा गाभ्यो नि, त्यो त दुई वर्ष मुद्दा लडेर मालिकालाई फिर्ता ल्याएकोमै हुने।
भनेपछि मालिका बस व्यवसाय जुन थियो त्यसलाई अलग गर्ने पनि तपाईँ है?
पछि उनीहरूले जुन अवैधानिक रूपमा जिल्ला प्रशासनले गाडेको थियो त्यसको सम्पत्ति सहित नेपाल सरकारमा जानुपर्ने जुन सम्पत्ति सहित नदेखाएर गाडेको थियो त्यो पछि पुनः चाहिँ त्यो मालिकालाई यसरी काम नपाउँदैन भनेर म सर्वोच्च अदालतबाट पनि त्यो फैसला भइसक्यो।
भनेपछि तपाईँले विपक्षीका वकिल जो हुनुहुन्थ्यो बिरबहादुर जेठालासँग साँठगाँठ थियो कि बिरबहादुर जेठालाले वकालत गरिरहँदा उहाँले चाहिँ दलिल पेस गर्न सक्नु भएन भन्नुहोस् त आज जनतालाई?
होइन, एउटा कुरा के हुन्थ्यो भने एउटा कुरा हाम्रो सामान्य त बाहिर सोच्ने के छ
होइन, तर बाहिर आएको कुरा मैले भनेको है तपाईँलाई प्रयागजी, किनभने उहाँ पनि चुनावको विपक्षमा हुनुहुन्थ्यो भन्ने कुराहरू बाहिर आएको छ कि?
होइन, त्यस्तो हुँदैन। एउटा कुरा के हुन्छ भने बाहिर जसले जेसुकै भन्छन् अब हामी त्यहाँ पक्ष विपक्ष भएर बहस गर्छौँ, बाहिर आउँदाखेरि हात मिलाउँछौँ, सँगै खान्छौँ, होइन, तर पक्षले कुनै पनि अब अलिकति नजान्ने मान्छेले अलिकति नेरो माइन्ड भएको मान्छेले के सोध्छ भने ए यिनीहरू त मिलिआएको रहेछन् कि, त्यो हुँदै हुँदैन। एउटा कुरा के भने पेसा गर्ने मान्छेले, पेसामा बस्ने मान्छेले, हामी लामो 20-25 वर्ष पेसा गरिरहेको मान्छेले त्यस्तो गर्ने अवसर नै हुँदैन, त्यो खालि भएको कुरा हो, त्यसमा चाहिँ त्यो शङ्का गर्नुपर्ने कुनै कारणै छैन।
अब अन्त्यमा जाँदा जाँदै खास गरी कैलाली उद्यमीसँग निर्वाचनको मिति अन्यलतातिर धकलिरहँदा व्यवसायहरूमा जुन एउटा एकातिर खुसियाली पनि छाएको छ भने उम्मेद्वारहरू निराश पनि हुनु छ, खास गरी प्रयागजीलाई पनि एउटा प्रेसर भनौँ न, किन यसरी चाहिँ चुनाव छार्नतिर उहाँको पहल भयो होला, उहाँको हातमा के लाग्यो र के गर्नलाई उहाँले चाहिँ पैसाकै लागि पछि परेर हाम्रो चुनाव स्थगित गरिदिनु भयो कि भन्नेतिर पनि तर्क आउला, उहाँहरूलाई कसरी कन्भिन्स गर्नुहुन्छ यहाँले अहिले रेडियोबाट?
हुन्छ भने हामी, म व्यवसाय पनि हुँ र मेरो पनि एउटा समाजप्रति नैतिक दायित्व पनि हुन्छ। आफ्नो मेरो दायित्व के हुन्छ भने कुनै व्यक्तिले न्यायको लागि मलाई चाहिँ गुहार छ तपाईँले गरिदिनु पऱ्यो भने फर्स्ट मगा कम फर्स्ट भन्ने जुन सिद्धान्त मगा आउँछ, कुनै पक्ष आउँछ भने त्यसको चाहिँ न्यायिक अधिकार र त्यसको चाहिँ सार्वजनिक अधिकारको रक्षा गर्नको लागि मैले चाहिँ व्यवसायी भएर मेरो नैतिकता हो, पहिलो धर्म त्यो हो। त्यसले गर्दाखेरि यसमा कसैलाई नोक्सान पऱ्यो, कसैलाई हार्जितको पक्ष पनि होइन, वास्तवमा व्यापारी उद्यम व्यापारीहरूको जित भएको छ, यहाँका नागरिकहरूको जित भएको छ, यसमा चाहिँ कसैले निराश हुने अवस्था छैन। यदि उम्मेदवारहरूले पनि मैले मिडियामा सुने अनुसार उनीहरू पनि के भन्छन् भने गलत त हामीले गरेकै हो, तर दुईवटा अधिको उम्मेदवारले भनेको कुरा मैले सुनेको छु, गलत त हामीले गरेकै हो, तर हामी चुनावपछि एउटा करेक्सन गर्छु भनेर त मिडियामै आएको कुरा हो।
होइन, उहाँहरूले प्रतिबद्धता पहिलो नम्बरमै राख्नु भएको थियो, तर चुनावभन्दा पहिले भएर अलिकति उहाँहरू चुनाव हार्छु कि भन्ने मनमा चाहिँ डर होला नि त भन्ने कुरा हो।
त्यसले गर्दाखेरि यो यस्ता कुराहरूमा, सामाजिक यस्ता कुराहरूमा चाहिँ सार्वजनिक सरोकारको विषयहरूमा कसैले रिसाउनु पर्ने, कसैले खुसी हुनुपर्ने, हार जितको विषय पनि होइन, वास्तवमा यो वास्तविक व्यापारीहरूको जित हो,
यो हामी सबैको 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 जित हो। वास्तवमा एउटा संस्थाको उचाइ बचाउनु पर्छ र संस्थालाई चाहिँ विधिसम्मत र विधानसम्मत जानुपर्छ भन्नेतिर सबैको ध्यान जाओस् हामी चाहन्छौँ। प्रयागजी, यहाँको अथक प्रयास मेहनतले एउटा सही डिसिजन आएको छ, यहाँलाई अग्रिम बधाई र शुभकामना पनि छ, यहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु यहाँले दिनेश एफएमको यो तातो बसलाई समय उपलब्ध गराउनु भयो, आभार व्यक्त गर्छु यहाँप्रति। हामीसँग हुनुहुन्थ्यो कान व्यवसाय जसले चाहिँ कैलाली उद्यमीसँगको विपक्षबाट खास गरी चाहिँ उहाँहरूलाई विपक्ष राखेर जयराज नेउपाने, त्यसै गरी सञ्जय कुमार चौधरी र तपाईँको रविन कान्त पन्तका पक्षबाट चाहिँ वकालत गर्नुभएका अधिवक्ता हुनुहुन्थ्यो प्रयाग दत्त भट्टसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ भने अब हामी कुराकानी गर्दैछौँ कैलाली उद्यमीसँगको तर्फबाट वकालत गरिरहेका अधिवक्ता बिरबहादुर जेठारासँग। के बिरबहादुर जेठाराले त्यो बचाउन सक्ने अवस्था थिएन, या भनौँ विधानले बोलेका कुरा गल्ती थिए त, कि बिरबहादुर जेठारा चुकेकै हुन् त, कि उहाँले चाहिँ यो मुद्दालाई सेल्टाउन प्रयास नै गरेनन् त, यो विषयमा हामी गहिरीमै गएर बहस गर्ने प्रयास गरिरहेका छौँ भने हाम्रा प्राविधिक मित्र लागिरहनु भएको छ यतिखेर मुकेशजी, खास गरी हामी बिरबहादुर जेठारालाई टेलिफोनमा तान्ने प्रयास गरिरहेका छौँ र बिरबहादुर जेठारासँग हामी पछिल्लो समय कैलाली उद्यमीसँगको निर्वाचनको मिति नजिकै गर्दा यो किसिमको जुन अन्तरिम आदेश जारी भएको छ, स्टे अर्डर जारी भयो, स्टे अर्डरले चाहिँ चुनाव स्थगित भएको छ र केही समयका लागि पर धकलिएको छ, सम्भवतः लाग्छ 2-3 महिना लाग्ने कुरा बाहिर आएको कुराहरू भर्खरै मात्र अधिवक्ताजीले भन्नुभयो कि कमसेकम 1.5-2 महिनाभित्र यो यदि सिडिओ साहबले पहल गर्नुभयो भने परमादेश जारी भएसँग यसलाई चाहिँ पहल गर्न सकिन्छ भनेर भनिरहँदा, यतिखेर हाम्रो बिचमा सम्भवतः लाग्छ कैलाली उद्यमी सङ्घका तर्फबाट कानुन व्यवसाय जसले चाहिँ हिजोको बहस चाहिँ बहस गर्नुभयो र उहाँले चाहिँ यो मुद्दालाई चाहिँ सल्टाउन सक्नु भएर चुनाव स्थगित भयो, किन उहाँको पहल पुगेन त, के वास्तवमै विधान बाँझिएको हो, या भनौँ गैर सदस्यताकै पक्षमा चाहिँ वकालत गर्न सकिएन, यी यावत विषयमा हामी कुराकानी गर्दैछौँ यतिखेर हाम्रो बिचमा कैलाली उद्यमी सङ्घका तर्फबाट कानुन व्यवसाय कानुन सल्लाहकार बिरबहादुर जेठारा हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। कानुन अधिवक्ताजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। हिजोको बहसको कुरा गरौँ, खास गरी प्रयाग दत्त भट्ट र अन्य जो चाहिँ भनौँ न पक्षबाट उहाँहरूले चाहिँ विपक्षबाट उहाँहरूले चाहिँ अधिवक्ताको रूपमा चाहिँ वकालत गरिरहँदा तपाईँ पक्षको रूपमा खास गरी तपाईँहरूलाई विपक्ष बनाइए पनि तपाईँ कैलाली उद्योग वाणिज्यको तर्फबाट पक्षबाट बहस गरिरहनु भएको थियो, यो बहसमा तपाईँ पछाडि पर्नुभयो, किन पर्नुभयो भन्नुहोस् त?
यो पछाडि अगाडि पर्ने कुरा यो तपाईँको नजरमा होला, त्यो तपाईँ यो बुझ्ने मान्छेको नजरमा होला, तर मैले मेरो पक्षको प्रतिरक्षा गर्ने कुरामा जे मौजुदा कैलाली उद्योग वाणिज्यको विधानमा छ, जे विधानसम्मत कैलाली उद्योग वाणिज्यले कर्म गरेको छ, अहिले यो अल्पकालीन आदेश हो, यो आदेश नै वास्तवमा अन्तिम आदेश भइसक्यो अथवा अन्तिम फैसला भइसक्यो भन्ने पनि होइन, के सम्मानित अदालतलाई लाग्यो कि वास्तवमा केही फल्ट भएको कि भन्ने सन्दर्भमा जब निवेदक पक्षका प्रत्यक्ष पक्षका कानुन व्यवसायहरूको जुन त्यहाँ बहस भयो त्यो बहसका दौरानमा सम्मानित अदालतलाई यो यसलाई अलिकति वास्तवमा निर्णय नगरौँ जसम्म यसलाई रोकेर हेर्नुपर्छ भन्ने सन्दर्भमा लागेको हुनुपर्छ, यो लागेको सन्दर्भमा वास्तवमा यो अल्पकालीन आदेश आएको अवस्था हो र यो रिटको अन्तिम निर्णय पनि भएको छैन, हुनसक्छ भोलि प्रमाणको रूपमा प्रमाण पेश गर्ने कुरामा प्रमाण बोल्ने कुरा हो, त्यहाँ मान्छेले व्यक्तिगत रूपमा व्यक्तिगत वास्तवमा आफ्नो विचार अभिव्यक्तिभन्दा पनि प्रमाणले के बोल्छ भन्ने सन्दर्भमा हो, अहिले कैलाली उद्योग वाणिज्यसँग जो मौजुदा विधानमा कुनै नेपाल सरकारको कुनै सम्बन्धित विभाग वा निकायबाट व्यवसाय गर्न दर्ता ल्याएको फर्मका आधारबाट सदस्यता पाउने मौजुदा विधानमा जुन व्यवस्था छ, कैलाली उद्योग वाणिज्य सङ्घको सदस्य पाउँ भनेर जसरी के अरे आफ्नो उद्योग दर्ताको अथवा व्यवसाय दर्ताको प्रमाणपत्र ल्याएर त्यो प्रमाणपत्रकै आधारबाट जुन सदस्यता माग गरेको छ कैलाली उद्योग वाणिज्य सङ्घले त्यही आफ्नो विधानमै टेकेर सदस्यता दिएको अवस्था हो, होला भोलि अदालतले त्यसलाई भनेर ट्रायल गर्ने कुराहरूमा त्यो त्यसको परीक्षण गर्ने कुराहरूमा विश्वसनीय ढङ्गबाट अदालतलाई लागेन भने त्यो निर्णय गर्ने कुरा होला, त्यो त्यसो भएको हुनाले अहिले कैलाली उद्योग वाणिज्य सङ्घले होला त्यो अब त्यो के अरे दर्ता गर्ने निकाय जो छ त्यो निकायले दिएको दर्ता दिएको कुरामा त्यसमा त्यसको लिटिगेसन के छ त्यसको वास्तवमा प्रमाणिक भ्यालु के छ त्यो कानुनसम्म छ छैन भन्ने सन्दर्भमा बेग्लै कुरा हो, तर कैलाली
तर यो जितलाई यहाँले कसरी हेर्नु भएको छ, खास गरी उहाँहरूले ठुलो हाम्रो जित भयो भनिरहँदा बिरबहादुर जेठा विपक्ष अर्थात् पक्षबाट कैलाली उद्योग वाणिज्य सङ्घको तर्फबाट वकालत गरिरहनु भएको थियो, बाहिर सुन्नमा आएको अनुसार मलाई रिपोर्ट प्राप्त भए अनुसार बिरबहादुरजी पनि चुनावको पक्षमा हुनुहुन्थेन भन्ने कुराहरू आएको छ,
त्यो तपाईँको आफ्नो निजी भावना हुन्छ, तपाईँको आफ्नो निजी भावना के अरे भावना त पर्सेप्सन हुनसक्छ, कसै मान्छेको आफ्नो पर्सेप्सन हुनसक्छ, तर मेरो एउटा व्यावसायिक मेरो इथिक्स त्यो भने मलाई विश्वास गरेर जसले मलाई कानुन व्यवसाय मुकर गरेको छ मैले जे जति मेरो इथिक्सले भ्याउनु पर्छ मेरो धर्म मेरो विवेक मेरो बुद्धिले भ्याएसम्म मैले वास्तवमा त्यसको दागाबारी गर्न मिल्दैन, त्यो मेरो किनकि मेरो आचार संहिता कुरा पनि छ र मैले विगत मैले 25-30 वर्षदेखि मैले यो पेसा गर्दै आएको छु र त्यसो भएको हुनाले मलाई कानुन व्यवसाय नियुक्त गर्ने कसैले पनि कसैको त्यसको बाध्य विरुद्धमा मैले काम गरेँ, मैले तपाईँको पनि कानुन व्यवसायले काम गरे होइन त
हो,
त्यसले गर्दाले मैले एउटा कुरा के हो भने मैले मेरो इथिक्सलाई बेचेर मैले काम गर्दैन, जो जसले मलाई हेर्ने नजरबाट उसले यो त फुलको आँखामा फुलै संसार भने जस्तै होइन त, मैले पेसा गरेको सम्मानित अदालतमा मेरो दलिल मेरो बहसको जिकिर सबै वास्तवमा अहिले पनि त्यहाँ अभिलेख छ, अहिले पनि त्यो तपाईँको निवेदक मध्येका जयराज नेवालीजी त्यही बेन्चमै उपस्थित समस्या उपस्थित हुनुहुन्थ्यो, त्यसो भएको हुनाले मैले कसैसँग मेरो भावना के थियो त्यही सरकार तर मैले विचार व्यक्त गर्दाखेरि मैले के विचार व्यक्त गरेँ बेन्चमा मैले दलिल के पेस गरेँ त्यसको भर पर्छ, त्यसो भएको हुनाले मैले कैलाली उद्योग वाणिज्य सङ्घको अहिले मौजुदा आज पनि म भन्दैछु अहिले भर्खरै रिट निवेदकका तर्फबाट उपस्थित विद्यार्मित्रले भन्नुभयो कि कानुनले स्थापित गरेको यो कानुनले वास्तवमा दायित्व निर्वाह गर्ने संस्था कैलाली उद्योग वाणिज्य सङ्घ नभएको तर कानुनले निर्वाह गर्ने दायित्व निर्वाह गर्ने संस्था भनेको कैलाली जिल्ला प्रशासन भएको हुनाले जिल्ला प्रशासनका नाममा रिट जारी हुन सक्ने सम्भावना छ भनेर उहाँले आफै भन्नुभयो, त्यसो भएकोले कैलाली उद्योग वाणिज्य सङ्घले आफूले दर्ता गरेका वास्तवमा व्यवसायहरूले दर्ता गरेको फर्मका आधारबाट हामीले कानुन सम्मत जे हाम्रो विधान छ त्यो विधान सम्मत हामीले सदस्यता दिएको
थियो, योभन्दा विगतमा पनि यो किसिमको एउटा निवेदन चढेको थियो यहाँलाई थाहा होला, यहाँले त्यतिखेर पनि वकालत गर्नुभयो होला बिरबहादुरजी, अहिले आएर यो फरक किसिमको स्टे अर्डर किन प्राप्त भयो भन्नेतिर शङ्का उपशङ्का छ क्या बजारमा,
त्यो शङ्का उपशङ्का बजारको त्यो बजारको कुरा हो बजारको पर्सेप्सनको कुरा हो, मैले आफ्नो सम्मानित अदालतमा आफ्नो बहस प्रस्तुत गर्दाखेरि यो विगतमा 2072 सालको जेठ महिनाको 22 गते निर्वाचन हुने सन्दर्भमा त्यति बेलाका यो उद्योग वाणिज्य सङ्घका साधारण सदस्य वासुदेव पाण्डेजीले यही विषयलाई लिएर यहाँ गैर व्यवसायिक मान्छेहरूको वास्तवमा हाली मुहाली भयो यसलाई बजार गरिपाउँ स्टे अर्डर जारी गरिपाउँ भनेर यसै विषयलाई लिएर त्यसै वास्तवमा त्यति बेला तत्काल अवस्थाको पुनरावेदन राउ अहिले उच्च अदालतमा पेस गरेको अवस्थामा मैले नै बहस गरेको हो र त्यो कुरा पनि मैले हिजोको बहस गर्दाखेरि पनि त्यो पनि मैले यसै सम्मान अदालतबाट यस्तो किसिमको निर्णय भएको छ भनेर मैले बहसका दौरानमा प्रमाण पनि पेस गरेँ। अब कुरा के मात्रै हो भने सम्मानित अदालतलाई के लाग्यो भने कि साँच्चै यो सधैँ यस्तै भइरहने कुराहरू के हो त यो निर्णय गरुन्जेलसम्म हेरौँ त भन्ने सन्दर्भमा लाग्यो हुन सक्छ त यसलाई अन्यथा भन्न पनि सकिँदैन।
अब यसले चाहिँ सत्य तथ्य बाहिर आउँछ त्यसो भए होइन बिरबहादुर जी
आउला आउँछ बिल्कुल आउँछ। यो अल्पकालीन आदेश हो सम्मानित अदालतको यो फैसला पनि होइन यो रिटको सन्दर्भमा जसरी मान्छे अहिले व्यक्त गर्दैछन् हामीले जित्यौँ यो फैसला भइसक्यो त्यो पनि होइन यो अल्पकालीन आदेश हो होइन अल्पकालीन आदेश भन्नाले इसी अर्डर भन्नाले कस्तो हो भने यो वास्तवमा जे कुरा उठिरहेको छ अहिले कल्याण उद्योग वाणिज्य सङ्घको सम्बन्धमा सदस्यताको बारेमा यसको बारेमा यथोचित रूपमा छानबिन गर्नका लागि यो वास्तवमा केही समय लाग्ने भएको हुनाले निर्णय नभएसम्मका लागि तपाईँहरू त्यो त्यतिकै थाती राख्नुहोस् अथवा अगाडि नबढ्नुहोस् भन्ने सन्दर्भमा अल्पकालीन आदेश मात्रै हो। सम्मानित अदालतको यसमा फैसला गर्ने अथवा यो रिट जारी हुने नहुने सन्दर्भमा बोल्ने कुरा बाँकी नै छ। त्यसमा पनि हामी वास्तवमा आफ्ना बहसहरू पेस गर्छौँ प्रमाणहरू पेस गर्छौँ हामीले लेखित जवाब दिन पनि बाँकी नै छ। त्यसो भएको हुनाले अहिले यो आदेशलाई वास्तवमा धेरै ठुलो वास्तवमा यो सत्ता नै पल्टिहाल्यो अथवा आकाश नै वास्तवमा खसिहाल्यो र धरती नै भाँसियो भन्ने अवस्था होइन।
अनि उम्मेद्वारमा एउटा निराशा आएको छ किनभने चुनावको पूर्व सन्ध्यामा यो किसिमको डिसिजनले अलिकति उहाँहरूलाई निराश आएको कुरा त बाहिर आयो।
अदालतको आदेश मान्नु सबै नेपालीहरूको कर्तव्य हो होइन। सम्मानित अदालतले जे आदेश दिएको छ त्यसलाई मान्नै पर्छ। निराशाको कुरा यहाँ होइन किनकि के मात्रै हो भने कानुन सम्मत कानुनको सम्मान गर्नु सबै नागरिकको कर्तव्य हो र अहिले पनि उम्मेदवारले पनि वास्तवमा कानुनको सम्मान गर्नुपर्छ कि कानुनले वास्तवमा तपाईँहरूको उम्मेदवारीको पछाडिको जुन निवेदनको दावी छ यसको बारेमा हामी अलिकति यो प्रमाणहरू करेक्सन गर्छौँ यो हेर्छौँ यसको बारेमा छानबिन गर्छौँ कानुन सम्मत छ छैन अर्थात् कानुनले नियमन गर्ने निकायले तपाईँहरूलाई नियमन गरेका छ कि छैन यद्यपि तपाईँका विरुद्धमा यो जारी नभए पनि त्यो नियमन गर्ने निकायले यदि नियमन गरेको छैन भने त्यसलाई पनि वास्तवमा हामीले हेर्नुपर्छ भन्ने सन्दर्भमा यो आदेश भएको छ। त्यसको कारणले कसैले यसमा निराश हुनुपर्ने धेरै कसैले खुसी भइहाल्नुपर्ने यस्तो स्थिति होइन। सम्बन्धित अदालतका यस्ता आदेशहरू यस्ता फैसलाहरू भइरहन्छन् आइरहन्छन् त्यसको कारणले यसमा खुसी र दुःखको कुरा होइन।
अब अन्त्यमा बिरबहादुरजी तपाईँसँगको अन्तिम प्रश्न मैले जोडेँ खास गरी कैलाली उद्योग वाणीसँग यो सदस्यताको विवादले लामो समयदेखि यो विवादमा पनि आयो र संस्थाको हाइट घट्यो भन्ने कुराहरू पनि बेला बखतमा आए। अब ठ्याक्कै भनिदिनुहोस् खास गरी व्यापारीलाई यहाँले कसरी कन्भिन्स गर्नुहुन्छ र यो जुन पछिल्लो समय सुनिएको आएको कुराहरू कैलाली उद्योग वाणीसँग एउटा यो विकृतिको रूपमा आयो भन्ने कुराहरू छ यसले के संस्थाको विधान नै संशोधन गर्नुपर्ने परिस्थिति हो या भनौँ समयअनुसार हामी चाहिँ नयाँ ढाँचाले जानुपर्छ भन्ने परिस्थिति हो।
एकदम यो कैलाली उद्योग वाणिज्यको विधान स्पष्टसँग भन्नुपर्छ कि वास्तवमा अहिले जुन नेपाल सरकारको विभाग वा निकायमा दर्ता गर्ने व्यवसायका सदस्य हुन्छन् भन्ने मात्र जुन कुरा छ यसलाई स्पष्ट गर्नु पऱ्यो। या त व्यवसायमा दर्ता मात्र गर्ने पुग्दैन त्यसलाई नियमन गर्ने कर कार्यालय आन्तरिक राजस्व कार्यालय या वाणिज्य विभागमा समेत दर्ता गर्नुपर्छ भनेर या त स्पष्ट गर्नु पऱ्यो। होइन भने अहिले मौजुदा विधानमा टेकेर वास्तवमा अझ भोलिका दिनमा किनभने जसले रिट निवेदन दिएको छ उनको सदस्य पनि यही प्रक्रियाबाट आएको हो नि त सबैको आजसम्मका सदस्यहरूले मैले 12-13 वर्ष भयो म त्यहाँ कानुन व्यवसायको हैसियतमा काम गर्दैछु कानुन सल्लाहकारको हैसियतले कसैको पनि वास्तवमा सदस्यता योभन्दा अर्को बाटो रूपान्तर भएको स्थिति छैन। त्यसो भएको हुनाले होला अब व्यावहारिक रूपमा यो मान्छे साँच्चीकै व्यवसाय गर्दै गर्दैन यो व्यापारी हो कि होइन यसले व्यापार गर्दै गर्दैन भन्ने सन्दर्भमा हेर्ने कुरा बेग्लै कुरा तर कानुन सम्मत रूपमा प्रमाण पेस गरेर सदस्यता ल्याउँ के अरे पाऊँ भन्ने मान्छे आयो भने अहिले मौजुदा विधानलाई हेरेर दिन सकिने व्यवस्था छ यसलाई वास्तवमा परिपालन गर्न सकिन्छ किनभने यसको मर्यादा यो त अहिले उद्योग वाणिज्यको सदस्यको कुरा मात्र होइन यो नागरिकको निजी क्षेत्रको एउटा सम्मानित संस्था पनि बनाउन सकिन्छ यसलाई हो यो संस्था हिजो पनि मैले काम गरेको छ त्यसको बारेमा यो सबैको सरोकारको कुरा हो। यसमा यथोचित मान्छेहरूको सदस्यता भयो भने यथोचित मान्छेहरूकै उपस्थित भयो भने यथोचित मान्छेकै वास्तवमा पहल भयो भने यसको वास्तवमा मर्यादा कायम रहन्छ। यसका लागि हामीले गर्नुपर्ने सहयोग यद्यपि म कानुन सल्लाहकार भइसकेले यसको मर्यादा बढाउने कुराहरू र यो विधानलाई स्पष्ट गर्ने कुराहरूमा के सहयोग गर्नुपर्छ म अझै पनि वास्तवमा करेक्सन गर्न तयार छु।
हस् थ्याङ्क यू सो मच समय दिनुभयो थ्याङ्क यू सो मच बिरबहादुरजी
धन्यवाद
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो कानुन अधिवक्ता कैलाली उद्योग वाणिज्य सङ्घका कानुन सल्लाहकार एवं हिजोको बहसका कानुन व्यवसायी हुनुहुन्थ्यो जो चाहिँ कैलाली उद्योग वाणिज्य सङ्घको तर्फबाट वकालत गरिरहनुभएका कानुन व्यवसायी बिरबहादुर जेठारा हुनुहुन्थ्यो। उहाँसँग हामी कैलाली उद्योग वाणिज्य सङ्घको हिजो जुन किसिमको स्टे अर्डर प्राप्त भयो यो विषयमा हामीले गरिमी गएर खास गरी विधानका कुरा र यो गैर सदस्यता दिने कुराहरू जुन किसिमले व्यापारी र गैर व्यापारीका कुराहरू बजारमा धेरै आए फर्जी मतका कुरा आए यो विषयमा हामीले गरिमी गएर बहस गऱ्यौँ। कार्यक्रममा यतिखेर हामी सम्भवतः लाग्छ छोटो कमर्सियल ब्रेकमा जान्छौँ। ब्रेकपछि हामी अन्य अतिथिसँग कुराकानी गर्छौँ।
दुर्मो अलिकति पैसा देऊ न के म बचत गरेर राख्छु नि
बचत गर्ने रे बचत गर्न छोडेर
भोलि कमाइ नै भएन भने के गर्ने नि
यो त गाठी कुरा पो गरौ त
आजको बचतले नै भोलिको काम टर्छ। बैंक अफ काठमाडौँमा भविष्य उज्जवल हुन्छ जीवन सहज बन्छ।
अब तपाईँले पनि अलिअलि गर्दै बचत गर्ने बानी गर्नुहोस् है अनि खाता चाहिँ बैंक अफ काठमाडौँमै खोल्नुहोस् नि फेरि किनकि बचत पनि हो धन।
बैंक अफ काठमाडौँ वी मेक योर लाइफ इजीियर।
हजुर दाई,
तिमीले नि आत्मकथा निकाल्यो, मैले पनि निकाले
हो नि। अब भोलि आउनेले हाम्रो बारेमा जान्न सक्ने भए नि, नभए त हामी सँगै हाम्रो जीवन विलय भइहाल्थ्यो।
विलयमा भोलिको कुरा सोचे पनि राम्रै हो, होइन त?
हो, त्यही भएर मैले त सिटिजन लाइफमा जीवन बिमा गरिसकेँ, भोलिलाई नै सोचेर। तपाईँले बन्द गर्नुभयो होला नि, होइन र?
नगरी कहाँ भयो त, जिन्दगीमा समृद्धिको लागि साथ त खोजिराख्नु पर्यो नि।
हो, त्यही भएर त मलाई दाई हामी सबैले सिटिजन लाइफमा जीवन बिमा गर्नु पर्यो। सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
घरै बसी बसी बत्तीको बिल तिर्ने हो, ई सेवा डाउनलोड गर्ने हो, बत्तीको बिल तिर्ने हो, लाइनै बस्नु परेन, झन्झटै गर्नु परेन, घरमै बसी बसी बत्तीको बिल तिर्ने हो, बत्ती टिलिक ई सेवा झिलिक।
आफ्नो मोबाइलमा ई सेवा डाउनलोड गर्नुहोस्, फोन लोड गरेर घरैबाट बत्तीको महसुल तिर्नुहोस्।
जमाना कहाँबाट कहाँ पुगिसक्यो।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक महसुल संकलन ई सेवा।
आदम सुधा पनि यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बास। यहाँहरू सुन्दै हुनुहुन्छ र तातो बासमा हामी कुराकानी गरिरहेका छौँ। पछिल्लो समय कैलाली लुदु बाणेश्वरको निर्वाचनको मिति स्थगित भएको छ, अर्थात् भोलि हुने भनिएको चुनाव उच्च अदालत सम्मानित उच्च अदालत दिपालको स्टे अर्डर पछि चाहिँ चुनाव स्थगित भएको छ र नयाँ यसको सुनवाई हुन अझै लाग्छ, किनभने यसको स्टे अर्डरसँगै अब केही यसका विविध पक्षहरू हुनेछन् जसलाई चाहिँ दलिलहरू पेस गर्नुपर्नेछ र यहाँका स्थानीय निकाय या भनौँ जिल्ला प्रशासनबाट त्यसको प्रमाणीकरण हुनेछ र त्यसपछि चाहिँ यसको फैसला हुने, यसको मुद्दाको टुङ्गो लाग्नेछ। यो विषयमा हामी कुराकानी गर्दैछौँ, खास गरी कैलाली उद्वानीसँग विधानका त्रुटि र जुन किसिमको फैसला यसलाई पूर्व अध्यक्ष दिनेश राज भण्डारीजीले कसरी हेर्नु भएको छ, किनभने उहाँ विधान संशोधन समितिको सदस्य पनि हुनुहुन्छ र हिजोको बहसमा पनि उहाँले टेलिफोन गर्नुभएको थियो। यतिखेर म उहाँलाई वेलकम गर्छु। दिनेशजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद नवजी।
जुन हिजो एउटा फैसला आयो, खास गरी फैसला भन्दा नि यसलाई स्टे अर्डर भनौँ, एउटा सुनवाई आएको छ, आदेश आएको छ, यो आदेश खास गरी स्थगित गर्नुहोस् यो चुनावलाई नगराउनुहोस् भनेर आदेश आएको कुरालाई पूर्व अध्यक्ष खास गरी तपाईँ उद्योग वाणीसँगकै पूर्व पदाधिकारी भएर बसिरहेको व्यक्ति आज यसलाई कसरी हेर्दै हुनुहुन्छ यो फैसला या भनौँ यो आदेशलाई?
यो सकारात्मक कुरा हो नवराजी। यो आउनुभन्दा पहिल्यै कैलाली दुवाणी सङ्घले चाहिँ विधान संशोधन गरेर यसलाई अहिले समय सापेक्ष बनाइसक्नुपर्ने थियो, त्यो हुन सकेन, त्यो दुःखद कुरा हो। र हिजो पनि मैले कुरा गरेको थिएँ यसलाई चाहिँ संशोधन गरेर जानुपर्छ भनेर। अघिल्लो चुनावमा यो हाम्रो अहिले वर्तमान अध्यक्षजीको चाहिँ नेतृत्वमा चाहिँ चुनाव भइरहँदाखेरि यसलाई हटाउने भन्ने कुरा भएको थियो र हाम्रो उद्योगवाणी सङ्घमा एउटा कमिटी पनि गठन भयो र त्यसमा मैले धेरैचोटि यसलाई चाहिँ हटाउनुपर्छ यार, प्यान नलिएकोलाई चाहिँ अब गर्न दिनु हुँदैन भनेर मैले पनि धेरैचोटि त्यहाँ कुरा उठाएको थिएँ र समिति बनाइयो। अब हिजो तपाईँले सुनिसक्नुभयो महासचिवजीले चाहिँ दिनेश भण्डारीको संयोजकतामा भन्नुभएको थियो, तर मेरो संयोजकतामा त्यो थिएन, वर्तमान अध्यक्षजीको संयोजकतामा थियो र म पनि त्यसको सदस्य थिएँ, तर त्यो मिटिङ नै बस्न सकेन उहाँहरूले।
किन बस्न सकेन भन्नुहोस् त?
संशोधन गरेर अहिले अदालतले यो गर्नुभन्दा पहिल्यै हामीले गर्न सकेको भए हुन्थ्यो र विगतमा गरेको कुरालाई चाहिँ म विगत 46 वर्ष अगाडि जतिखेर संस्थाको विधान चाहिँ बनायो अग्रजहरूले, त्यतिखेर हेर्नुहोस् व्यापार व्यवसायमा चाहिँ प्यान लिनुपर्ने यो लिनुपर्ने भन्ने खालको सोचै थिएन। त्यतिखेर व्यापार व्यवसाय पनि एकदम सानोतिनो हिसाबले मान्छेले दर्ता गरेर आउँथे, त्यतिखेर एउटा कुनै सरकारी निकायमा दर्ता हुन् भएको संस्थालाई चाहिँ सदस्य दिन सकिने भन्ने त्यो समय सापेक्ष थियो, तर पछिल्लो समयमा हामीले त्यसलाई नियमन गर्दै जानुपर्ने थियो। तपाईँलाई थाहा छ हिजोका दिनमा बन्द के अरे एउटा रेडियोको पनि लाइसेन्स लिनुपर्ने बेला थियो, होइन? पछि अहिले त रेडियोको लाइसेन्स लिनु पर्दैन, घर घरमा रेडियो भइसक्यो। अनि त्यो बेला बनाएको विधान र अहिलेसम्म त टिक्न सक्दैन नि, त्यो कारणले यसलाई समय सापेक्ष हामीले बनाउँदै ल्याउन सक्नु पर्थ्यो, त्यो बनाउन नसक्नु चाहिँ।
तर वर्तमान अध्यक्ष या पूर्व अध्यक्ष तपाईँहरूकै पालाबाट यसको त्रुटि भयो भन्नेहरू पनि छन् नि, किनभने खास गरी चुनावमा तपाईँहरूले प्रतिबद्धता गर्ने, म जितेर गएपछि चाहिँ पहिलो बैठक या मेरो कार्यकालमै म यो संशोधन गरेर चाहिँ नयाँ किसिमले लग्छु भनेर चुनावमा बाचा गर्ने, तर चुनाव जितिसकेपछि यी बाचा पुरा नभएको त उदाहरण इतिहासबाटै रिपिट भएको होइन र दिनेशजी?
नवराजी, अब त्यो बेलासम्म यो हिसाबले चाहिँ आएको थिएन। म तपाईँलाई सम्झाउन चाहन्छु, म उद्योगवाणीसँग अध्यक्ष हुँदाखेरि त्यसै मैले हत्या गरेर यसरी पैसा खर्च गर्नुपर्ने भन्ने खालको थिएन। हेर्नु, म तपाईँलाई भन्छु, म उद्योगवाणीसँग अध्यक्ष निर्विरोध निर्वाचित भएको, सबै साथीहरूले उहाँहरूले काम गर्नुहुन्छ उहाँलाई छोडौँ भनेर, किनभने राम्रो काम गरेपछि सबैले नेतृत्व तपाईँले गरिदिनु पऱ्यो भनेर आइहाल्छन् र राम्रो काम गर्न सकेन भने मात्रै यो फर्जी नोटको सहायता लिनुपर्ने अथवा बदनियतपूर्ण हिसाबले चाहिँ नेतृत्व कब्जा गर्नुपर्ने आवश्यकता रहन्छ जस्तो लाग्छ। त्यतिखेर मलाई निर्विरोध नै निर्वाचित गराएको थियो सबै व्यवसाय साथीहरूलाई, धन्यवाद पनि दिन चाहन्छु। भनेपछि राम्रो काम गर्न नसक्ने, तर अनि यो फर्जी मत एउटा चाहिँ भनौँ न विधानको एउटा अवव्याख्या गरेर विधान के अरे मौजुदा विधानमा चाहिँ विधान सङ्गत नै गर्ने तर नियत चाहिँ खराब हुने हो भने त के गर्न सकिन्छ र यसरी विगतका दिनहरूमा चाहिँ यसरी फर्जी सदस्य बनाएर यसो गर्ने यदि धेरै चाहिँ एउटै मान्छेले चाहिँ लाखौँ रुपियाँ जम्मा गरिदिने यस्तो खालको चाहिँ कहिले पनि भएन र गत अघिल्लो चुनावमा पनि 3 वर्ष अगाडि पनि यसरी चाहिँ रिट दायर भएको थियो तर त्यतिखेर अदालतले चाहिँ यसलाई कुनै पनि रोक लगाएन होइन र अहिले चाहिँ छानबिन गरेर चाहिँ गर्छु भने त यो एकदम सकारात्मक कुरा हो यसले चाहिँ व्यावसायिक गरिमा बढाएको छ खास एउटा चाहिँ व्यवसाय गर्ने साथीहरू एकतिर र संस्था एकतिर भयो हुँदै गइरहेको अवस्था थियो र अहिले धेरै व्यवसायी साथीहरूले चाहिँ दर्ता नवीकरण पनि गरिरहेका थिएनन् उद्योगवाणीसँग र अब चाहिँ कमसेकम उत्साह थोपिएको छ जस्तो मलाई लाग्छ र खास व्यवसायहरू चाहिँ उद्योगवाणीसँग
अब दिनेश यहाँले भन्नुभयो तर विधानको कुरा गरौँ विधानको त्रुटि हो या हाम्रो मानसिकताको त्रुटि हो यहाँलाई के लाग्छ खास गरी जो उम्मेदवारहरू हुन्छ उहाँहरूले चुनाव आउनुभन्दा पहिल्यैबाट यो प्रिपरेसन गरेर भनौँ न चुनाव जुनसुकै हालतमा पनि कब्जा गर्नुपर्छ भन्ने मनस्थिति हो या वास्तवमै व्यापारीको नेतृत्व गर्छु भन्ने उहाँहरूको मनस्थिति हो
तपाईँलाई विधान त्यतिखेर जुन विधान बनाइयो एउटा सरकारी निकायमा दर्ता भएको हुनुपर्ने भन्ने थियो त्यतिखेर भ्याट प्यानको त्यस्ता खालको कुराहरू पनि सायद थिएन होला होइन त्यति बेला बनाइएको विधान हो र एउटा सही मानसिकताको हिसाबले काम गर्ने हो एउटा चाहिँ भने यो विधान अहिले पनि बाधक थिएन किनभने गैर मान्छेहरूलाई उद्योगवाणी सङ्घको व्यापारीको सदस्य बनाउनुपर्छ भन्ने कहीँ पनि छैन तर विधान अनुसार चाहिँ प्रक्रिया सबै पुर्याउने तर रियल उसमा चाहिँ कागजमा चाहिँ त्यो मान्छे व्यवसायी देखिने तर रियल
फिल्डमा हेर्ने भने छैन
जुन खालको विकृति थियो त्यो विकृति चाहिँ वास्तवमा भएकै हो किनभने फर्म दर्ता गरेको छ सबै दिन त भोलि व्यवसाय गरिदिएन भोलि प्यानकै कुरा गरौँ भोलि प्यानमै पनि त्यस्तो गलत नियतले चाहिँ प्यान पनि लिइदियो होला के गर्नुहुन्छ के अरे उद्योगवाणीसँग पनि के अरे वाणिज्यमा दर्ता भयो प्यान पनि लियो तर व्यवसाय गरेन त्यस्तो खालको पनि हामीले चाहिँ
अब दिनेश खास गरी यहाँनिर एउटा कुरा गरौँ न तपाईँहरूलाई केही दिन पहिले होइन तपाईँहरूलाई केही दिन पहिले तपाईँ भयो पूर्व अध्यक्ष गोपाल हमालजीको संयुक्त एउटा भनौँ न नोट भनौँ एउटा प्रेस तपाईँहरूले जारी गरेर निवेदन चढाउनु भएको थियो अहिलेका अध्यक्ष कार्य समितिका अध्यक्ष शङ्कर बोगटीलाई त्यो पत्रको जुन आशय थियो त्यो र यो जुन डिसिजन भयो यसले केही मेल खान्छ कि अब यो नयाँ धारबाट जानुपर्छ
यो फर्जी सदस्यता खारेज हुनुपर्छ भनेर उहाँले आफ्नो उम्मेदवारी घोषणाकै दिन उहाँले भन्नुभयो र त्यसपछि त्यहाँ हामीले पनि त्यो कुराको चाहिँ एकदम स्वागत गऱ्यौँ त्यसपछि अर्को उम्मेदवारी घोषणा भयो रुपेशजीको प्यानलमा उहाँहरूले पनि यो फर्जी सदस्य हामी पहिलो बैठकबाटै खारेज गर्छौँ भनिसकेपछि हामीले वर्तमान अहिले उद्योगवाणीसँग अध्यक्षज्यूलाई एउटा पत्र लेखेका थियौँ कि दुइटै प्यानलका साथीहरूले चाहिँ यो फर्जी सदस्यता जो हाम्रो विधानसम्मत छैन जो रियल व्यवसायी होइनन् गैर व्यवसायी सदस्य जो छन् खास गरी तिनीहरूलाई चाहिँ खारेज गरिदिनु पऱ्यो भनेर हामीले एउटा चाहिँ उहाँलाई पत्राचार पनि गऱ्यौँ विज्ञप्ति पनि निकाल्यौँ एकदम त्यही मर्मर भावना अनुसार चाहिँ अहिले सम्मानित अदालतको फैसला आएको छ हामी त्यसलाई स्वागत गर्छौँ र के अरे हजारौँ व्यवसायीहरूको एउटा चाहिँ आस्था बोकेको कैलाली उद्योगवाणी सङ्घले भोलि एउटा भनौँ हरेक व्यवसायको हकित संरक्षण गर्ने हिसाबमा चाहिँ अगाडि बढ्न सक्छ अब
वास्तवमा हेर्नु त दिनेशजी खास गरी विगतका केही हामी अध्यक्षज्यूहरूको कार्यकाल सम्झौँ तपाईँहरूकै सम्झौँ किनभने एयरपोर्ट बनाउने कुरा यहाँको चाहिँ होइन तपाईँ अप्टिकल फाइबर जोड्ने कुरा होस् या आइसियू निर्माण होस् यस क्षेत्रका विविध विषयमा यहाँहरूले आवाज उठाइरहनु भएको छ गौरी फण्डाका नाकाका विषयमा निरन्तर तपाईँहरूले सरकारलाई दबाब दिनुभयो अब यो संस्था बचाउनका निम्ति के गर्नुपर्छ समय परिस्थिति अनुसार हामी कसरी जानुपर्छ यो संस्थालाई अब नयाँ भनौँ न यसको जीवन दिन त्यो किसिमले कसरी जानु पर्ला जस्तो लाग्छ यहाँलाई दिनेशजी
नवराजजी यो कस्तो छ भने सबै व्यवसायीको एकता हुनु पऱ्यो व्यवसायहरूमा चाहिँ विभाजन यही कारणले भएको थियो मैले अघि भनिहालेँ तपाईँलाई रियल व्यवसायले चाहिँ संस्था नवीकरण पनि गर्न नसकेको मेरै 3-4 फर्म छ मैले नवीकरण गरेको थिएन किन नवीकरण गरिराखेँ भनेर यस्तो खालको चाहिँ जुन अवस्थाहरू थियो त्यो अवस्थाको चाहिँ अन्त्य भएको छ हिजोका दिनमा एउटा हामीले उद्योगवाणी सङ्घमा अब हुन त कतिपय साथीहरूले उहाँ पूर्व अध्यक्ष भनेको हो भन्ने खालको अभिव्यक्ति पनि दिनुभयो विशेष गरी गजराज पाण्डेजीले हिजो उद्योगवाणी सङ्घमा हामीले सुन्दर सुदूरपश्चिम अभियानदेखि लिएर एयरपोर्ट बनाउने एक पैसा अभियान लगायत तपाईँको डुडीझारी जस्ता घटनाहरू पनि हामीले हाम्रो मध्यस्थमा त्यो सबै राजनीतिक दल नागरिक समाजको एउटा चाहिँ साझा थलोको रूपमा त्यो विकास हुँदै गएको अवस्थामा पछिल्लो समयमा आएर एकदमै निराशाजनक अवस्था थियो त्यो कुराको चाहिँ अब अन्त्य हुन्छ र रियल व्यवसायहरू त्यहाँ गए भने सबै क्षेत्रका मान्छेहरूको सहयोग साथ लिएर यो क्षेत्रको चाहिँ आर्थिक समृद्धिका लागि चाहिँ हिजो उद्योग मान्छेले जुन काम गरेको थियो यहाँको व्यावसायिक हकित संरक्षणको साथसाथै सामाजिक पाटो अर्को महत्त्वपूर्ण सामाजिक पाटो आम मान्छेहरू कृषिका कृषकका चाहिँ कुराहरू, कृषकलाई कसरी व्यावसायीकरण गर्ने भन्ने कुराहरू गरेको थियो, त्यो कुरा चाहिँ उद्यमी संघको चाहिँ वास्तविक सदस्यहरू भयो भने चाहिँ त्यो गरिमा अहिले पनि मेन्टेन हुन्छ र सबै नागरिक समाज का मान्छेहरूको चाहिँ एउटा साझा थलोको रूपमा चाहिँ स्थापित हुन्छ भन्ने।
हस्, थ्याङ्क यू सो मच। यो संस्थालाई बचाइराख्नुहोस् दिनेशजी, तपाईँहरूको पहरेदार भनौँ न, तपाईँहरूको खबरदारी निरन्तर आवश्यक छ। यो संस्था तपाईँहरूकै हो, यो समाजको एउटा ऐना हो, यसलाई चाहिँ जीवित राख्नुहोस्, यसलाई बचाउनुहोस्, यसको साग बचाइराख्नुहोस् हामी चाहन्छौँ। थ्याङ्क यू सो मच समय दिनुभयो यहाँले। हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो पूर्व अध्यक्ष कैलाली उद्यमी संघका पूर्व अध्यक्ष दिनेश राज भण्डारी हुनुहुन्थ्यो। उहाँसँग हामीले हिजो भएको जुन अन्तरिम आदेशको विषयमा गएर, खास गरी कैलाली उद्यमी संघको विधान र समय परिस्थिति अनुसार जुन चुनाव जित्नकै लागि गैर सदस्यहरू बनाउने र चुनाव जितिसकेपछि ती सदस्यहरूको वास्ता नगर्ने र वास्तविक व्यापारीको पिरमार्का नबुझ्ने किसिमको आरोप प्रत्यारोप भइरहेको थियो, यस बिचमा केही चिरफार गर्ने प्रयास हामीले गर्यौँ। कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्छौँ। भोलि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली चिसा पानी आउँदै हुनुहुन्छ, खास गरी कैलालीमा कैलाली भ्रमण वर्ष 2075 सुरु हुँदैछ, यो विषयमा हामी भोलि कुराकानी गर्छौँ। कार्यक्रम सुन्दरबा आभार व्यक्त गर्दै प्राविधिक रूपमा मुकेशजीसँगै म पनि बिदा भएको छु। अवस्था नमस्कार।